आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड जैविक विविधताको संरक्षणमा एकीकृत प्रयास
हामी प्रस्तुत गर्दैछौ आनुवंशिक स्रोतमा पहुँच तथा लाभ बाँडफाँडको अवधारणा अभ्यास अनुभव र सम्भावनाको सम्पूर्ण चित्र कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड
नमस्कार आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड सम्बन्धी रेडियो कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ म सुजाता कार्की नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCNको सहकार्यमा यो कार्यक्रम तयार पारिएको हो विश्व वातावरण सुविधा जेफको आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको नेपालमा नागोया अभिसन्धि कार्यान्वयनको लागि क्षमता अभिवृद्धि परियोजना अन्तर्गत नेचर मिडिया नेटवर्कले यो रेडियो कार्यक्रम तयार पारेको हो यो कार्यक्रम तपाईँले कास्कीको रेडियो बाराही दोलखाको रेडियो सैलुङ र काठमाडौँबाट देशैभरि प्रसारण हुने इमेज FMबाट हरेक महिनाको 15-15 दिनमा शनिबार सुन्न सक्नुहुनेछ तपाईँले अघिल्लो कार्यक्रममा आनुवंशिक स्रोत के हो त्यसमा पहुँच र लाभको बाँडफाँड कसरी गरिन्छ भन्ने बारेमा जानकारी लिनुभयो आजको कार्यक्रममा हामी जैविक स्रोत खास गरी जडीबुटीको प्रयोग साथै सो सम्बन्धी परम्परागत ज्ञान र त्यसको महत्व बारे छलफल गर्नेछौ हामीलाई सुन्दै रहनुहोला
जैविक स्रोतको प्रयोगबारे परम्परागत उदाहरणबाट आजको कार्यक्रम सुरुवात गरौँ हाम्रो देशको विभिन्न भागमा बसोबास गर्ने समुदायले परम्परादेखि नै बेसारलाई औषधि तथा सौन्दर्य एवं धार्मिक कार्यहरूमा प्रयोग गरिआएका छन् घाँटी दुखेको बेला बेसार खाने र घाउ चोट लागेको ठाउँमा बेसार लगाउने चलन छ बेसारको मलम बनाएर लगाउँदा यसमा भएको औषधिजन्य गुणले विभिन्न कीटाणुहरूको संक्रमणबाट बचाउने विश्वास परम्परादेखि नै रहिआएको छ त्यस्तै सौन्दर्य क्रिमको मुख्य तत्त्वमा हलेदो वा बेसारलाई प्रयोग गरिन्छ किनभने बेसारमा छालाको सुन्दरताका लागि आवश्यक पर्ने विभिन्न रासायनिक गुणहरू रहेको हुन्छ त्यसै गरी विवाहको बेला दुलाहा र दुलहीको शरीरमा बेसार लगाउने चलन रहिआएको छ जसलाई बुकुवा लगाउने भनिन्छ यसो गर्दा छालालाई चम्किलो र सफा पार्ने विश्वास गरिएको छ बेसारमा रहेको त्यस्तो धेरै राम्रो गुणहरूको ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्दै गएको छ र त्यही ज्ञानको आधारमा बेसारको प्रयोग भइरहेको छ त्यस्तै गरी विभिन्न वनस्पतिहरू समेत औषधि र सौन्दर्य सामग्रीको रूपमा प्रयोग हुँदै आएका छन् उदाहरणका लागि हामी घिउकुमारी अथवा एलोभेरालाई लिन सक्छौ आगोले पोलेको ठाउँमा घिउकुमारी लगाउँदा फोका उठ्दैन र शीतल हुन्छ त्यस्तै घिउकुमारी विभिन्न सौन्दर्य सामग्री जस्तै स्याम्पू क्रिम तथा अनुहार धुने सामग्रीमा समेत प्रयोग भइरहेको छ पहिले किसानले भकारीमा धान थन्क्याउँदा तितेपाती राख्ने प्रचलन पनि गाउँघरमा थियो तितेपातीमा भएको औषधिजन्य गुणले धानमा किरा र पुतली लाग्दैन भन्ने मान्यता रहिआएको छ यी त केही उदाहरण मात्रै हुन् यी र यस्तै जैविक स्रोत एवं परम्परागत ज्ञानको अभ्यासहरू ग्रामीण समुदायमा अझै प्रशस्तै पाइन्छ यसैबाट प्रश्न हुन्छ कि परम्परागत ज्ञान भनेको स्थानीय समुदायले वर्षौंको अभ्यास र सिकाइबाट परिमार्जन गर्दै विकास गरेको जैविक स्रोतको उपयोग र त्यससँग सम्बन्धित ज्ञान सिप अभ्यास र सृजना हो जुन प्रायजसो अलिखित रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सिकाइको माध्यमबाट सर्दै आएको हुन्छ सदियौँदेखि हासिल गरेको अनुभवको आधारमा स्थानीय संस्कृति तथा वातावरण अनुकूल परम्परागत ज्ञानहरू निर्माण हुँदै जाने र हरेक पछिल्लो पुस्ताले समेत त्यसमा थप अनुभवको आधारमा परिमार्जन गर्दै परम्परागत ज्ञानको विकास गर्दै आएको पाइन्छ गैर काष्ठ वन पैदावार तथा औषधिजन्य वनस्पतिको आनुवंशिक स्रोत तथा परम्परागत ज्ञानहरूको संरक्षण र दिगो उपयोग नेपालको सन्दर्भमा झनै महत्त्वपूर्ण विषय हो
हामी आशा गर्छौँ यो जानकारीले पक्कै पनि औषधिजन्य वनस्पतिको परम्परागत रूपमा महत्त्व र उपयोगिता बारे बुझ्न सहयोग गर्यो नै जैविक स्रोत खास गरी जडीबुटीको प्रयोग साथै सो सम्बन्धी परम्परागत ज्ञान र त्यसको महत्त्वबारे जानकारी दिन के कस्ता प्रयासहरू भइरहेका छन् त अब हामी यसबारे छलफल गर्नेछौ। गैरकास्ट वन पैदावार तथा औषधि जन्य वनस्पतिको आनुवंशिक स्रोत र परम्परागत ज्ञान बारे कुराकानीका लागि हामीसँग हुनुहुन्छ वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य।
अब गैरकास्ट वन पैदावार नीतिले गैरकास्ट वन पैदावारमा परेका समस्याहरूको निराकरण गर्ने होइन निजी क्षेत्रलाई प्रवर्धन गर्ने अनि उद्यम व्यवसायको रूपमा चाहिँ नै यो गैरकास्ट क्षेत्रलाई विकास गर्ने भन्ने किसिमले अगाडि बढाएको थियो। पछि फेरि हामीले यसको पुनरावर्तन गरेर केही कार्यक्रमहरूमा चाहिँ परिमार्जन गरेर जस्तो नेपालभरि सबै क्षेत्रमा प्रायः सबै गैरकास्ट अथवा खास गरी जडीबुटीकै कुराहरू पनि पाइन्छ। सबै ठाउँमा जम्मै जडीबुटीहरूलाई हामीले प्रवर्धन गर्दाखेरि के समस्या देखियो भने यसको जुन प्रोडक्सन छ नि अब धेरै मात्रामा प्रोडक्सन नहुने स्केल अफ इकोनोमी नहुने उत्पादन गरिसकेपछि बजारका समस्याहरूमा भारी नपुग्ने भन्ने विभिन्न कारणहरू गरिसकेपछि कार्यक्रममा चाहिँ के परिमार्जन गर्यो कसैको कस्तो गर्यो भने त्यसपछि यो क्लस्टर बेस अवधारणा जस्तो त्यो निश्चित क्षेत्रमा निश्चित प्रकारका जडीबुटीहरूलाई को मात्रै प्रवर्धन विकासहरू गर्ने बिरुवाहरू नर्सरी उत्पादनमा बिरुवाहरू उत्पादन गर्ने किसानलाई रोप्नेदेखि लिएर अनुदानको पनि केही पैसा राखेर एकदमै व्यापक रूपमा चाहिँ हामीले प्रचार प्रसार र खेतीमा गऱ्यौँ। त्यसो केही नतिजाहरू देखिरहेछ अलिक सकारात्मक पनि छ किनभने त्यसले गर्दा तपाईँको बजार लानु पनि सजिलो हुने भयो होइन सर्टेन भल्युम भएपछि मान्छेहरू किन्न पनि जाने भयो बजारमा पनि पहुँचाउने भयो।
अब यसको दिगो उपयोग चाहिँ कसरी
दिगो उपयोगमा चाहिँ हाम्रो अझ धेरै काम गर्नुपर्ने देखिन्छ। अन्तिम जुन भ्यालु चेनबाट त्यसबाट उत्पादन हुनुपर्ने विषयहरू नै के हो चिज के चिजमा त्यो प्रयोग हुन्छ त्यो चिज नै हामीले उत्पादन गरेर बेच्न पायो भने त अझ बढी पैसा पाइन्थ्यो होला होइन। त्यसमा चाहिँ हाम्रो अनुसन्धानै छैन अनुसन्धानको लागि त्यो फार्मास्युटिकको हाम्रो अनुसन्धान हुनु पऱ्यो कुन कुन चिज मिलाएर बनायो भने के तत्त्वहरू बन्छ अनि त्यसको बजार कहाँ छ बजारीकरण गर्ने के हो बजार के हो त्यसको चाहिँ टेक्निकल पार्ट के हो क्वालिटी के हो होइन प्राविधिक विषयहरू हुन्छ नि कस्तो गुणस्तरको बनाउनु पर्ने हो भन्ने कुराहरूमा हामीहरूभन्दा पनि अब अझ निजी सेक्टरको सहभागिता ल्याएर अनि निजी सेक्टरको चाहिँ टेक्नोलोजी होइन र जरी केही रिसोर्सहरू अनि चाहिँ सरकारी र पब्लिक सेक्टरतिरबाट जनताहरूको चाहिँ श्रम भन्नुहोस् त्यसपछि अरू वनहरूमा भए पनि यो लगाउन सकिन्छ निजी किसानको फार्ममा पनि लगाउन सकिन्छ सबैको कम्बिनेसन एकीकृत रूपमा चाहिँ हामीले प्रणाली विकास गर्न सक्यो भने त्यसले बल्ल अलिक ठुलो भोल्युममा ठुलो मात्रामा र हाम्रो देशबाट उत्पादन भएका यस्ता गैरकास्टको चाहिँ बहु ठुलो हिस्सा चाहिँ हामीले फाइदा पाउने खालको हुनसक्छ। त्यो क्षेत्रमा चाहिँ धेरै नै हामीले काम गर्नुपर्ने छ।
अब संघीयता अनुसार चाहिँ यसको दिगो उपयोगको लागि कस्तो नीति आवश्यक पर्ला?
वन विभाग अन्तर्गत सञ्चालित कार्यक्रमहरू पनि अब केन्द्रमा खासै जडीबुटी कुनै पनि कार्यक्रम छैन या त प्रदेश सरकारले या स्थानीय सरकारले गर्ने भन्ने किसिमले हामी सोचिरहेछौँ। अनि उपभोगमा जानुपर्ने विषयहरूको लागि निजी क्षेत्रलाई सहभागी गराउनको लागि उनीहरूलाई आकर्षण गर्ने पर्ने र उनीहरूको लगानीको सुनिश्चित गर्नुपर्नेको लागि चाहिँ अन्य स्थानीय सरकारभन्दा माथिका सरकारहरूको पनि केही भूमिका केही व्यवस्थापन हुनुपर्ने पनि देखिन्छ। अब यो बारेमा अहिले छलफल चलिरहेको छ अहिले कसको के भूमिका हो भन्ने बारेमा निर्णय चाहिँ नभइसकेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य। अब भने वनस्पति विभागका महानिर्देशक सञ्जीव कुमार राईसँग गरिएको कुराकानी तर्फ लागौं।
गैरकास्ट वन पैदावार र आनुवंशिक स्रोतको उपयोग बारे के कस्ता अध्ययन अनुसन्धानहरू भइरहेका छन्?
सबैभन्दा पहिला त वनस्पति विभागले 2061 सालमै जडीबुटी तथा गैरकास्ट वन पैदावार नीति भनेर लागू गरिसकेको छ। त्यसमा जडीबुटीहरूको खेती उत्पादन प्रशोधन बजारीकरणदेखि लिएर राजस्वमा सहुलियत दिने तरिकाले किसानहरूलाई सहयोग गर्ने भन्ने नीतिमा उल्लेख भएको छ। त्यही नीतिमा उल्लेख भएको कार्यनीतिहरूलाई नै अवलम्बन गरेर हामीले गुड एग्रिकल्चरल एन्ड कलेक्सन प्र्याक्टिसेस भनेर जडीबुटीको कसरी असल खेती प्रविधि विकास गर्न सकिन्छ र सङ्कलन गर्न सकिन्छ भनेर गुड एग्रिकल्चरल कलेक्सन प्र्याक्टिस तयार गरेर सम्बन्धित किसानहरूमाझ सेवा प्रवाह गरेका छौँ। नेपालमा रहेका विभिन्न आदिवासीहरूको ट्रेडिसनल नलेज र ट्रेडिसनल प्र्याक्टिसहरूलाई डकुमेन्टेसन पनि गर्दैछौँ। जडीबुटीहरूकै टिस्यु कल्चर पनि गरेर हामीले प्रसारण गर्छौँ। चिराइतोमा काम गरिरहेछौँ। 7 जिल्ला वनस्पति कार्यालयहरू मार्फत विभिन्न किसिमका जडीबुटीहरूको खेती प्रविधि विकास गरेर त्यो सम्बन्धी तालिम पनि दिँदैछौँ।
यसको व्यवस्थापनसँग सम्बन्धित चुनौतीहरू पनि त होला?
चुनौतीलाई अवसरमा बदल्न पर्छ। हामीले तत्कालै हेर्न पर्ने चुनौतीहरूमा धेरै जसो जडीबुटीहरू गैरकास्ट वन पैदावारहरूको खेती भएको छैन। प्रमुख चुनौती नै त्यो हो। बजारमा जाने जडीबुटीहरू गैरकास्ट वन पैदावारहरू जङ्गलबाटै सङ्कलन हुन्छन्। त्यो बाली नछिपिकनै सङ्कलन गर्ने चलन छ। त्यो एउटा प्रमुख चुनौती हो र सङ्कलन गरेर ल्याइएका वनस्पतिहरूको स्टेबल मार्केट छैन। र धेरै जसो जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरू नेपालबाट क्रुड फर्ममा जान्छ, त्यसको प्रोसेसिङ प्रोपर भएको छैन र त्यसको भ्यालु एडिसन पनि भएको छैन, र जङ्गलबाट सुरुमै कलेक्सन गर्ने कलेक्टर हुन्छ जो संकलक मध्यम स्तरका व्यवसायीहरू हुनुहुन्छ, अन्तिम चरणको व्यापारी जसले एक्सपोर्ट गर्नुहुन्छ अथवा प्रोसेसिङ गरेर बेच्नुहुन्छ उहाँले पाउने लाभभन्दा धेरै कम देखिएको छ। त्यो पनि अर्को चुनौती हो। कतिपय जडीबुटीहरू अनुसूचीमा उल्लेखित छैनन्, ती जडीबुटीहरूको चोरी निकासी पनि भएको छ, नियन्त्रण गर्ने पनि अर्को चुनौती हो। त्यो अध्ययन अनुसन्धानको लागि बजेट पनि कम छ, संरचना पनि कम छ। वनस्पति विभागको संरचना अहिले 7 जिल्लामा छ, नेपाल सङ्घीय संरचनामा गइसकेपछि तिनीहरू वनस्पति अनुसन्धान केन्द्रमा परिवर्तन हुँदैछन्। नेपालको भूभाग एकदम भौगोलिक विविधताले भरिएको ठाउँ भएकोले गर्दाखेरि जनशक्ति संरचना पनि अर्को चुनौती हो। साइटिस सन्धिमा उल्लेख भएका वनस्पतिहरूको व्यापार पनि रोकिएको छ, यद्यपि त्यो साइटिस ऐनलाई हामीले संशोधनको लागि पहल गरिरहेछ।
उहाँ हुनुहुन्थ्यो वनस्पति विभागका महानिर्देशक सञ्जीव कुमार राई। अब भने वनस्पति विज्ञ केशवराज राज भण्डारीसँगको कुराकानी सुन्न सक्नुहुन्छ।
नेपालमा पाइने वनस्पति सम्पदाको एकीकृत अभिलेख कसरी भएको छ भन्ने कुरामा चाहिँ फूल फुल्ने वनस्पतिहरूको अभिलेखीकरण कार्य सुरु भइसकेको छ र यसमा मुख्यतया 3 संस्था अन्तर्राष्ट्रिय संस्थाहरू जस्तो बेलायतको चाहिँ रोयल बोटनिक गार्डन एडिनबरा, जापानको टोकियो विश्वविद्यालयमा रहेको सोसाइटी अफ हिमालयन बोटनी र नेपालको नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, यो 3 संस्थाहरू मिलेर नेपाल फ्लोरा तयार पार्ने भन्ने एउटा अभिलेखीकरण भइराखेको छ। काम गर्ने संस्था नेपालमा एउटा वनस्पति विभाग, एउटा चाहिँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय वनस्पति विभाग सेन्ट्रल डिपार्टमेन्ट अफ बोटनी मिलेर फुल फुल्ने वनस्पतिको अभिलेखीकरण गर्ने, नेपाल फ्लोरा तयार पार्ने भन्ने काम चाहिँ अगाडि बढिराखेको छ र यो काम चाहिँ अहिले के भएछ भन्दाखेरि 10 प्रकाशन गर्ने भन्ने लक्ष्य राखेको थियो। अहिलेसम्म एउटा मात्र भोलुम प्रकाशित भएको छ, 9 बाँकी नै छ र त्यसमा 3 चाहिँ काम अहिले भइरहेको छ र त्यो 3 चाहिँ कसरी काम भइरहेको छ भने एउटा भोलुम जापानमा काम भइरहेको छ, एउटा भोलुम बेलायतमा काम भइरहेको छ र एउटा भोलुम त्यसलाई भोलुम 10 भन्छौँ हामी, त्यो चाहिँ नेपालमा काम भइरहेको छ। अझ 2-3 त्यो लाग्न सक्छ, 2-3 त्यो तयार हुन्छ त्यो 3 अनि त्यसपछि फेरि अरू भलुमहरू पनि काम हुन्छ। यो चाहिँ यो भयो भने चाहिँ नेपालमा पाइने फुल फुल्ने वनस्पतिहरू के कस्ता छन् र कति छन् र कहाँ छन् भन्ने कुराहरू चाहिँ त्यो थाहा पाउँछ। त्यो थाहा पाउनु अति आवश्यक छ, त्यो थाहा नभइकन हामी अगाडि बढ्न सक्दैनौँ। अलिकति चाहिँ बोटनिकल गार्डनमा वनस्पति विभाग अन्तर्गत राष्ट्रिय वनस्पति उद्यान भन्छौँ जसलाई हामी, त्यहाँ पनि एक्सिटु कन्जर्भेसन भनेर नेपालमै पाइने वनस्पतिहरूको चाहिँ त्यहाँ ल्याएर उमारेर संरक्षण गर्ने कामहरू चाहिँ भइराखेको छन्। प्राथमिकता परम्परागत ज्ञान भनेपछि यसमा चाहिँ ट्रेडिसनल नलेज, इथ्नोबोटनिकल नलेज भन्छ हामी, जसलाई कि विभिन्न जात जातिले प्रयोगमा ल्याएको बिरुवाहरू परम्परागत फरक फरक किसिमबाट प्रयोगमा ल्याउँछ नि, र त्यसमा चाहिँ के भन्दाखेरि अहिले काम धेरै भइसकेको छ, इन्फर्मेसन धेरै आइसकेको छ इथ्नोबोटनीमा, तर कन्जर्भेसन कसरी गर्ने भने कन्जर्भेसनको आस्पेक्टले चाहिँ केही पनि काम भएको छैन, देखिँदैन कि एक्सेप्ट द्याट नेसनल पार्क नेचर रिजर्भ बाहेक। आनुवंशिक जुन जैविक स्रोत छ नि वाइल्ड प्लान्ट्सको चाहिँ काम भएकै छैन, त्यो गर्नु निकै आवश्यक पनि छ। अब वनस्पति विभागले चाहिँ अलिकति इन्डेमिक प्लान्ट्समा नेपालको रैठानी वनस्पतिमा चाहिँ काम सुरु गरिसकेको छ, जेनेटिक कन्जर्भेसन भनेर त्यसलाई चाहिँ बचाउनै पर्छ भन्ने किसिमबाट, त्यो पनि एक्सिटु कन्जर्भेसन गार्डनमा ल्याएर त्यसलाई रोप्ने, रोपेर त्यसलाई बचाइराख्ने पछिको लागि भन्ने किसिमको अलिअलि काम चाहिँ नभएको होइन, तर वाइल्ड प्लान्ट्सको चाहिँ जेनेटिक रिसोर्सेसको कन्जर्भेसन चाहिँ काम छैन, देखिँदैन, त्यो गर्न आवश्यक छ।
उहाँ हुनुहुन्थ्यो वनस्पति विज्ञ केशवराज राज भण्डारी। आज हामीसँग रहनुभएका अतिथिज्यूहरूसँग गैरकाष्ठ वन पैदावार तथा औषधिजन्य वनस्पतिको आनुवंशिक स्रोत तथा परम्परागत ज्ञानबारे संक्षिप्त कुराकानी गर्ने प्रयास गर्यौं। जैविक विविधता संरक्षण हामी सबैको साझा चासो र चिन्ताको विषय हो, त्यसैले यसका विविध पक्षबारे सूचना र जानकारी पुर्याउनु हाम्रो उद्देश्य हो। यस्तै एउटा प्रयास हो कार्यक्रम आनुवंशिक स्रोतमा पहुँच र लाभको बाँडफाँड। जैविक विविधता बारे जनसमक्ष स्पष्ट पार्ने हाम्रो प्रयासलाई यहाँहरूले सकारात्मक रूपमा लिनुहुनेछ भन्ने विश्वासका साथ आजलाई कार्यक्रमबाट बिदा माग्दैछौ। आगामी कार्यक्रममा हामी आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट हुने लाभको पारदर्शिता र समन्यायिक बाँडफाँडको अवधारणा, अभ्यास, अनुभव र सम्भावना सम्बन्धी थप विषयवस्तु बारे छलफल गर्नेछौ। यहाँहरूको कुनै सुझाव, सल्लाह र प्रतिक्रिया भए हाम्रो इमेल ठेगाना avsmofsc@gmail.com मा पठाउन सक्नुहुनेछ। यो कार्यक्रम www.naturekhabar.com लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। 15 दिन पछिको शनिबार यही समयमा नयाँ विषय र प्रस्तुतिका साथ आउने नै छौ। आजलाई विदा भयौं। नमस्कार।